الحمد لله وكفى وسلام على عباده الذين اصطفى أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم إن في خلق السماوات والأرض واختلاف الليل والنهار لآيات لأولي الألباب الذين يذكرون الله قياما وقعودا وعلى جنوبهم ويتفكرون في خلق السماوات والأرض صدق الله العظيم. اس وقت میں نے قرآن کریم کی ایک آیت کریمہ کی تلاوت کی ہے جس میں اللہ رب العزت مراقبے کی دعوت دیتے ہیں. اللہ تعالیٰ فرماتے ہیں بے شک زمین اور آسمان کے پیدا کرنے میں اور یہ دن اور رات کے آنے جانے میں اللہ رب العزت کی بے شمار نشانیاں موجود ہیں, اور یہ نشانیاں عقل مند لوگوں کے لیے ہدایت کے لیے کافی ہیں. دوسری آیت میں فرمایا گیا الذین یذکرون اللہ قیاما وقعودا وعلى جنوبهم, یہ عقل مند بندے جو ہیں کون ہیں جو ذکر کرتے ہیں اللہ رب العزت کا, کھڑے ہونے کی حالت میں بھی, بیٹھنے کی حالت میں بھی, اور اپنے پہلوؤں پر بھی. آگے فرمایا گیا وَيَتَفَكَّرُونَ فِي خَلْقِ السَّمَاوَاتِ وَالْأَرْضِ, اور یہ غور و فکر کرتے ہیں, مراقبہ کرتے ہیں اللہ رب العزت نے جو پیدا کیا ہے آسمان و زمین کو, اس کے اوپر یہ غور و فکر کرنے والے ہیں. حضرات علماء کرام لکھتے ہیں کہ اس آیت میں اللہ رب العزت نے غور و فکر کرنے کی, مراقبہ کرنے کی دعوت دی ہے. مراقبہ عربی زبان کا ایک لفظ ہے جس کے معنی جو ترقب سے مشتق ہے. ترقب کہتے ہیں کسی چیز کا پیچھا کرنا, اور یہ پیچھا بھی ایسا کہ مسلسل ایک کے بعد دوسری مرتبہ, دوسری کے بعد تیسری مرتبہ, تیسری کے بعد چوتھی مرتبہ, مسلسل اور مقرر کسی چیز کے اوپر غور و فکر کرنے کو مراقبہ کہتے ہیں. یہ نہیں کہ ایک مرتبہ آپ نے مراقبہ کر لیا تو آپ کا فرض ختم ہو گیا, آپ کو وہ کمال حاصل ہو گیا, بلکہ یہ مراقبہ جتنا کریں گے اس کے اندر سے آپ کو انکشافات محسوس ہوں گے. ہمارے مشائخ سلسلہ نقشبندیہ اویسیہ نے ہمیں جو مراقبات کا سبق دیا ہے, خاص طور پر مبتدی کو پانچ مراقبات کراتے ہیں, ایک مقام اہدیہ مراقبہ اہدیت, پھر معیت, پھر اقربیت, پھر اس کے بعد خانہ کعبہ, پھر روضہ رسول. چھٹا جو ہے مسجد نبوی کا, وہ روضہ رسول سے ہی متصل ہوتا ہے, اسی سے تعلق ہے, اس لیے اس کو الگ نہیں گنا جاتا, لیکن ہم لوگوں کی آسانی کے لیے اس کو الگ سے شمار کیا جاتا ہے. مراقبے میں سب سے پہلی بات حضرات صوفیہ نے یہ لکھی ہے, یکسو ہو کر دل و دماغ کو بالکل ہر چیز سے خالی کر کے محض اللہ رب العزت کو یاد کرتے ہوئے مراقبہ کرنا, یہ صوفیہ کی اصطلاح میں مراقبہ ہے. مراقبہ احدیت کا مطلب کیا ہے؟ یہ احدیت, یہ معیت, یہ اقربیت, یہ تین ایسے مقامات ہیں جو عالم بالا سے تعلق رکھتے ہیں, اور جب کوئی سالک زمین پر بیٹھ کر یہ نیت کرتا ہے کہ میں مراقبہ احدیت کرتا ہوں, تو ایک وظیفہ اس کو بتلایا جاتا ہے کہ اس مراقبے کے اندر یہ آیت کریمہ پڑھنی ہے، وحدہ لا شریک لک یا اللہ. عربی زبان والے جانتے ہیں کہ وحدہ پاسٹ لفظ ہے، جو ماضی کا لفظ ہے اس کے لیے کہ وہ اللہ کی ذات اکیلی ہے. وحدہ وہ، یعنی آپ زمین پر ہیں، مخاطب آسمان پر عرش پر جو خدا موجود ہے اس سے مخاطب ہو کر کہہ رہے ہیں کہ وہ اللہ جو عرش و کرسی پر استوا فرمائے ہوئے ہے وہ اکیلا ہے. لیکن جب یہ کہتے اس کے آگے کا لفظ کہتے ہیں وحدہ، کہتے ہی آپ کی روح اس مقام احدیت میں اللہ رب العزت کے سامنے حاضر ہو جاتی ہے. اس کے بعد آپ کیا کہتے ہیں، لا شریک لک یا اللہ، آپ کا کوئی شریک نہیں ہے. پہلے تو کہا تھا کہ وہ خدا ایک ہے، وحدہ اور لا شریک لک یا اللہ میں کوئی گیپ ہے؟ ایک سیکنڈ کا گیپ ملے گا زیادہ سے زیادہ. وحدہ لا شریک لک، تو ہمارے حضرت جی مدظل العالی فرماتے ہیں نا کہ جو ہی آپ نے یہ نیت کی کہ میں مراقبہ احدیت کرتا ہوں، معن اس کے بعد فوراً روح جو ہے مقام احدیت پر پہنچ جاتی ہے. پہلے ماضی، پھر اس کے بعد کہا کہ لک یا اللہ، میں آپ کے دربار میں حاضر ہوں، اللہ رب العزت سامنے ہے. تو اس سے یہ معلوم ہوا کہ ہماری روح مقام احدیت پر کتنے سیکنڈوں میں پہنچتی ہے. اور یہ سیکنڈوں میں پہنچنا یہ خود ہمارا کمال نہیں ہوتا، بلکہ ہمارے شیخ کا کمال ہوتا ہے. اگر کسی شخص کو صرف یہ معلومات ہو جائیں کہ مراقبہ احدیت ہے اور وہ کسی سے بیعت نہ ہو، وہ خود بیٹھ جائے کہ میں مراقبہ احدیت کرتا ہوں، تو اس کی روح پرواز نہیں کرے گی. یہی فرق ہے شیخ سے متعلق ہونے کا، بیعت ہونے کا. حضرات صوفیاء کرام لکھتے ہیں کہ مراقبہ احدیت میں سالک کو چاہیے کہ چند باتوں کی طرف توجہ کرے. پہلی بات تو یہ ہے کہ مراقبہ احدیت کا مطلب یہ ہے کہ اللہ کی ذات تنے تنہا ہے. یہ تنے تنہا کا مطلب کب ہے؟ قیامت جب قائم ہوگی، جب ساری دنیا ختم کر دی جائے گی، حتیٰ کہ حضرت اسرافیل علیہ الصلوۃ والسلام کے منہ میں لگا ہوا سور پھونکنے کے بعد حضرت اسرافیل کو بھی جو ہے موت کے نیند سلا دیا جائے گا. آخر میں رہیں گے اللہ کے عرش کو اٹھانے والے 8 فرشتے، اللہ تعالیٰ ان کو بھی موت دے دیں گے. عرش و کرسی ختم کر دیا جائے گا، کوئی چیز باقی نہیں رہے گی. اللہ کی خلقت میں سے، اللہ کے خلق میں سے کوئی چیز باقی نہیں رہے گی. ساری دنیا ختم، سارے انسان ختم، ساری مخلوق ختم، آسمان و زمین ختم، جنت و دوزخ ختم، ہر چیز ختم کرنے کے بعد حدیث شریف میں اللہ کے رسول صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ آسمان پر ایک آواز گونجے گی، لمن الملک اليوم، آج بادشاہت کس کے لیے ہے، آج شہنشاہیت کس کے لیے ہے، کہاں گئے غرور سے اکڑ کر چلنے والے. اور حدیث میں فرمایا کہ 40 سال تک یہ آواز گونجتی رہے گی فضا میں، کوئی جواب دینے والا نہ ہوگا. اور کیسے دے سکتا ہے، کوئی ہے ہی نہیں، سب نیست و نابود ہو چکے ہیں. 40 سال کے بعد خود اللہ رب العزت فرمائیں گے للہ الواحد القہار، ہاں آج شہنشاہیت و بادشاہت کسی کے لیے ہے تو وہ اس ایک اللہ کے لیے ہے جو قہار ہے. क्योंकि आज उसका कहर नाजिल हुआ है, सारी कायनात खत्म कर दी गई है। या रहमान और रहीम का लफ्ज इस्तेमाल नहीं किया गया, अगर रहमान और रहीम का लफ्ज इस्तेमाल किया जाता तो दुनिया में कोई बिगाड़ ना आता, दुनिया खत्म ना होती। सिफत कहारियत को बयान फरमाया कि आज हमारा कहर जलाल गजब पर है, जोश में है, सब चीज खत्म हो गई, तन तनहा अल्लाह की जात मौजूद है। तो हजरत आरिफीन लिखते हैं कि उस वक्त को याद करो इस मुराकबे में कि एक दिन ऐसा आएगा कि पूरा निजाम कायनात दरहम बरहम करके रख दिया जाएगा, मेरा वजूद भी नहीं होगा, मेरा वजूद भी नहीं होगा, सिर्फ तन तनहा अल्लाह की जात है। उस वक्त के मंजर को सोचो क्या होगा। यह है मकाम अहदियत। एहतिशाम साहब नोट कीजिए कि मकाम अहदियत में सब चीज फना हो चुकी है। आरिफीन हजरत हकीमुल उम्मत ने फरमाया कि यहां ये तसव्वुर करो कि मेरी मैं भी फना हो चुका हूं। यहां फना का तसव्वुर करोगे तो फिर वहां फना मिलेगी। अब वो बोलो भी मत, ये सिर्फ कुछ अकलमंद हो गई समझ में आएगा। और दूसरी बात ये है, फरमाया इस मुराकबे में एक और अहम तरीन बात सोचने की है। जब सारी कायनात खत्म हो गई, सिर्फ अल्लाह की जात ही बाकी है, तो इसका मतलब यह हुआ कि जो कुछ ये कायनात में है और था उसका मालिक अल्लाह हुआ। उसके चाहने से ही इस दुनिया में सब कुछ होता है, उसके ना चाहने से कुछ नहीं होता। तो मतलब यह हुआ कि ये यकीन दिल में बिठाओ कि दुनिया के सारे साजो सामान तुम्हें कुछ नहीं दे सकते जब तक कि वो अल्लाह वाहिद मुझे देना ना चाहे। इसको आसानी से यूं समझिए कि सब कुछ उस एक खुदा से ही होता है। ना मुझे रोजी बिजनेस देती है, ना दुकान देती है, ना किसान देता है, ना जमीन देती है। रोजी भी वही देने वाला है, मर्ज भी वही देने वाला है, शिफा भी देने वाला वही है। वो एक जात है जो जिससे सब कुछ काम बनते भी हैं और हमारे बने हुए कामों को बिगाड़ने वाला भी वही है, वही उस पर कादिर है। अब ये जब समझ में आ गई बात कि अल्लाह से ही सब कुछ होता है, तो अब दिल में ये नियत करे इस मुराकबे में कि अल्लाह मैं तेरा तालिब हूं, मुझे दुनिया मकसूद नहीं, दुनिया के माल और दौलत मकसूद नहीं, तेरी जात में मेरा मकसूद है, मेरा मतलूब है। पूरे मुराकबे में एक तड़प और एक मोहब्बत के साथ अल्लाह रब्बुल इज्जत की जात का तसव्वुर करे, उसके सिफात का तसव्वुर करे, उसकी कुदरत का तसव्वुर करे। तो ये है मुराकबे अहदियत। मुराकबे अहदियत के अंदर जो रूह को जो मकाम, ये बदनी मकामात हैं, ये जो मैंने जितना बयान किया कि इंसान ये सोचे ये सोचे ये सोचे, ये है इंसान के दिलो दिमाग की बात। रूह तो आपके पास है नहीं, यहाँ रूह तो मकाम अहदियत पर है, और मकाम अहदियत में रूह बदन से मुंसलिक है। अब रूह वहाँ क्या कर रही है ये आप अभी चूंकि मुब्तदी हैं इसलिए महसूस नहीं होगा। ज्यादा से ज्यादा आपको सफेद किस्म के अनवारात चांदी की तरह नजर आएंगे। ये सब मुब्तदी के अलामत हैं, और वहां बराहे रास्त अल्लाह रब्बुल इज्जत के हुजूर हाजिर होती है। तो फिर आप खुद तसव्वुर करें कि रूह तो अल्लाह के अनवारात में नहा रही होगी, 18,000 तजल्लियात में वो गुसल ले रही होगी। ये जो रूह हमने अपने गुनाहों की वजह से गंदी कर दी थी, उसको गंदा बना दिया था, वो अल्लाह के अनवारात से पाक हो रही है। तो ये है मकाम अहदियत में रूह को पहुंच कर वहां सैराबी मिलना। और तीसरी बात हकीमुल उम्मत, बल्कि तीसरी बात हजरत काजी सनाउल्लाह साहब पानीपति रहमतुल्लाह अलैह ने लिखी, پتے کی بات لکھی ہے. فرماتے ہیں کہ مقام احدیت پر, مقام احدیت پر یہ تصور کرو, بلکہ تصور تو خیر ہمارے یہاں ہے ہی نہیں, بلکہ یہ توجہ اور استحضار کرو, کیونکہ تصور غلط بھی کر سکتے ہیں
شیطان,
لیکن توجہ اور استحضار جو ہوتا ہے وہ یقینی ہوتا ہے. تو حضرت قاضی صاحب رحمۃ اللہ علیہ فرماتے ہیں کہ یہ توجہ کرو, اس چیز کا استحضار کرو کہ اللہ رب العزت کے انوارات جو چاندی کی شکل میں نور بن کر روح پر پڑ رہے ہیں, روح سے اترتے ہوئے میرے پورے بدن کے اوپر اتر رہے ہیں, گناہوں کی سیاہی ختم ہو رہی ہے, گناہوں کی نحوست پورے اعضائے بدن سے دور ہو رہی ہے, قلب منور ہو رہا ہے, سارے لطائف روشن ہو رہے ہیں, اس طرح کی طرف, اس طرح کا استحضار کرو. مراقبہ احدیت کے یہ تین چیزیں حضرت حکیم الامت نے اور قاضی ثناء اللہ پانی پتی علیہ الرحمہ نے بیان فرمائے. آگے فرماتے ہیں کہ انسان کی زندگی اللہ رب العزت نے عبادت اور بندگی اور فرما برداری کے لیے دی ہے, اور یہ قرآن اور یہ حضرات انبیاء کا سلسلہ اس لیے دیا گیا کہ انسان گناہوں سے بچ کر زندگی گزارے, یہی مقصد ہے. اور کوئی مقصد ہے؟ کوئی مقصد نہیں. اطاعت کامل ہو, محبت کامل ہو. اطاعت کامل کا مطلب ہر وہ گناہ سے بچنا ہے جس سے اللہ ناراض ہوتے ہیں. اس میں سب سے پہلا جو مراقبہ مقام احدیت پر کیا کہ سب کچھ ہوتا تیری ذات سے ہے, اس بات کا جب یقین آ جاتا ہے دنیا کی زندگی میں تو صوفی پھر کسی چیز کا محتاج نہیں ہوتا. اس کی ضروریات بھی اللہ رب العزت غیب سے فرماتے ہیں, اس کی ہر چیز کا انتظام غیب سے ہوتا ہے. اب زندگی میں ایک دوسری چیز کی ضرورت ہوتی ہے گناہوں سے بچنے کے لیے, وہ اس بات کا یقین کہ اللہ رب العزت ہر جگہ حاضر و ناظر ہیں. یہ تو عقیدہ ہے نا کہ اللہ ہر جگہ حاضر ہے, ہر جگہ ناظر ہے, یعنی موجود بھی ہے اور دیکھ بھی رہا ہے. ایسا نہیں کہ موجود ہے لیکن سو رہا ہے تو غافل ہے. فرمایا کہ حاضر بھی ہے اور دیکھ بھی رہا ہے. اسی عقیدے کو مراقبہ معیت کہتے ہیں. معیت کے معنی ہیں ساتھ ہونا. اور اللہ تعالی, اچھا ایک بات اور ہے, ہم اللہ کے ساتھ نہیں ہیں. صدیقی صاحب, ہم اللہ کے ساتھ نہیں ہیں, اللہ ہمارے ساتھ ہے. قرآن کریم کی آیت, حضرت ابو بکر اور جناب رسول اکرم صلی اللہ علیہ وسلم مکے سے ہجرت فرما کر مدینہ جا رہے ہیں, غار ثور میں چھپے ہوئے ہیں. حضرت ابو بکر پریشان کہ اب آئے دشمن اور پکڑے گئے, ہم پکڑے گئے. تو جب ایک مرتبہ حضرت ابو بکر رضی اللہ تعالی نے غار سے سر نکال کر دیکھا تو دیکھا کہ غار کے اوپر دشمن کھڑے ہیں, پریشان ہو گئے کہ اب تو غار نظر آنا ہی ہے. یا رسول اللہ پکڑے گئے. تو حضور نے فرمایا لا تحزن ان اللہ معنا, ہم اللہ کے ساتھ ہیں نہیں کہا, ان بے شک اللہ کی ذات ہمارے ساتھ ہے. اب اس سے اس کا مطلب کیا ہوا, ہم اللہ کے ساتھ ہوں, صدیقی صاحب کے ساتھ اشرف بھائی ہیں, اشرف بھائی کہتے ہیں کہ میرے ساتھ صدیق صاحب ہیں, وہی بات ہوئی. صدیق صاحب فرماتے ہیں میرے ساتھ اشرف بھائی ہیں, تو وہی بات ہوئی. لیکن یہاں الگ بات ہے, یہاں یہ ہے کہ اگر ہم یہ کہیں کہ میرے ساتھ اللہ ہے अगर ये कहें कि मेरे साथ अल्लाह है, तो मतलब ये कि आप ना चाहें तो अल्लाह को छोड़ के भाग सकते हैं, क्योंकि वो आपके ताबे हुआ ना। और अल्लाह आपके साथ है का मतलब क्या है, आप मजबूर हैं, अल्लाह हर वक्त तुम्हारे साथ है, तुम्हारे चाहने से भी साथ है, ना चाहने से भी साथ है। किसी बुजुर्ग के पास किसी शख्स ने, मुरीद ने सवाल किया कि हजरत गुनाह करने को दिल चाहता है, क्या कहा? गुनाह करने को दिल चाहता है। पीर साहब ने कहा बहुत खूब, बिल्कुल करो, लेकिन ऐसी जगह जाकर करो जहां खुदा ना हो। अब ऐसे मौके पर अगर हम अल्लाह के साथ होते तो अल्लाह का साथ छोड़ देते, लेकिन हमारे चाहते हुए भी और ना चाहते हुए भी अल्लाह की जात हमारे साथ है। यह है इन्नल्लाह माना। हजरते हजरत मूसा अलैहिस्सलातु वस्सलाम और हजरत हारून अलैहिस्सलातु वस्सलाम बनी इसराइल को रातों रात फिरौन से छुपते छुपाते लेकर गए कि किसी तरीके से मिस्र से निकल जाए। फिरौन को मालूम हो गया कब? सुबह सादिक से पहले पहले मालूम हुआ कि बनी इसराइल निकल गए। फिरौन ने ऑर्डर दिया पकड़ो, पीछे से फौज। रात की अंधेरी में हजरत हारून और हजरत मूसा बनी इसराइल को लेके जा रहे, रात की अंधेरी में कुछ नजर ही नहीं आ रहा है। चलते चलते जब सुबह सादिक हुई तो देखा कि सामने दरियाए नील है, और पीछे फिर के देखते हैं तो धूल उड़ती हुई नजर आ रही है, घोड़े आ रहे हैं। बनी इसराइल ने कहा कि गजब कर दिया मूसा तूने, हमारा तो बेड़ा गर्क कर दिया, हम तो कह रहे थे नहीं आना चाह रहे हम लोग, जबरन हमें लेकर आए आप, अब देखो सामने दरिया है, कूदेंगे तो मरेंगे, पीछे दुश्मन है, पकड़ के कत्ल किए जाएंगे। हजरत मूसा भी परेशान हो गए, हजरत हारून भी परेशान हो गए। अल्लाह रब्बुल इज्जत ने वही भेजी कि आप फिक्र ना करें, कल्ला इन्ना मा'या रब्बी सयहदीन। ए मूसा फरमा दीजिए इन बनी इसराइलियों को कि घबराने की कोई बात नहीं है, इन्ना मा'या रब्बी, मेरा परवरदिगार मेरे साथ है, वो रास्ता दिखलाएगा। तो इससे ये मालूम हुआ कि इंसान के चाहते हुए भी और ना चाहते हुए भी अल्लाह की जात है। अगर ये तसव्वुर माइयत का पैदा हो जाए तो कोई अकलमंद इंसान जो अल्लाह का तालिब हो, जो अल्लाह को अपना मकसूद मानता हो, क्या वो गुनाह करेगा? गुनाहगार नाफरमान तो कर सकता है, लेकिन जो ये कहे कि मैं सालिक हूँ, मैं तालिब हूँ तेरा, इसीलिए तो हदियत पे बैठा था, इसीलिए तो जिक्र करके आया था मकाम हदियत पर, तो फरमाया कि ये मकाम माहियत जो नसीब हो जाए जिसको, यानी पूरी जिंदगी पर ये यानी माइयत के आसार और माइयत का यकीन साबित हो। अब इसमें जो है मुराकबे माइयत में क्या करेंगे, मुराकबे माइयत में इस बात पर तवज्जो देंगे कि मैं मकाम में मुराकबे माइयत करता हूँ, आपकी रूह मान मकाम माइयत पर पहुंच जाएगी। अब यहाँ बैठकर आप कुरान करीम की आयत ला तहज़न इन्नल्लाह माना वहुवा माकुम इन्नमा कुंतुम कुल इन्नमा या रब्बी सयहदीन, जो जो कुरान करीम की आयत जिसमें लफ्ज़ माइयत का तज़किरा है हजरत अम्बिया के साथ, हजरत अम्बिया के अलावा अगर किसी के साथ है तो नहीं पढ़ना है। काजी सनाउल्लाह पानीपति रहमतुल्लाह अलैह फरमाते हैं कि जो माइयत हजरत अम्बिया को हासिल है वो आला तरीन माइयत है, उसी के हम तालिब बने। और सबसे ज्यादा जो बड़ी माइयत है वो जनाब रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम की माइयत है। تو بہرحال جو ہے اس میں یہ تصور کریں، یہ توجہ دیں، اس بات کا استحضار کریں کہ اللہ کی ذات میرے ساتھ موجود ہے، میرے ایک ایک عمل کو دیکھ رہی، میں جو مراقبہ کر رہا ہوں نا، کر رہا ہوں یا سو رہا ہوں یا کسی اور خیال میں ہوں، اس کو بھی اللہ دیکھ رہے ہیں، میرے ساتھ ہیں. یہ اس بات کا دھیان کرتے 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 اتنا مضبوط ہو جائے کہ آپ کے دل و دماغ میں یہ تصور مضبوط بیٹھ جائے. اس کا نتیجہ یہ ہوگا کہ آپ کہیں بھی گناہ کا تصور لے کر جائیں گے تو خود بخود یہ مراقبہ معیت کے اثرات آپ کو روکنا شروع کر دیں گے. اور اس مقام معیت پر یہاں بھی انوارات میں نہاتی ہے روح، یہاں بھی یہی توجہ کریں کہ وہ انوارات روح کے ذریعے سے گزر کر میرے پورے ذرہ ذرہ بدن کے اندر جو ہے سرایت کرنا. یہ ہے معیت کی اصلیت.
وہاں پہ سنہرے، یہاں پہ
وائٹ، وہاں یہاں سنہرے،
سنہرے
جی، یہاں پر گولڈن کلر کے، گولڈن کلر کے انوارات آتے ہیں معیت میں،
گرین
گرین کلر کے ساتھ، اور اس میں اقربیت میں گولڈن ہے. اب اس کے بعد مقام آتا ہے مقام اقربیت، یہ بہت اونچا مقام ہے. اور جب مقام احدیت اور مقام معیت کے سارے انوار جب پورے بدن کے ذرے ذرے پر روشن ہو جاتے ہیں تو مقام اقربیت کے انوار محسوس ہوتے ہیں. شاہ ولی اللہ محدث دہلوی نے لکھا کہ بعض صوفیہ تو سالکین کو معیت تک روک دیتے ہیں، اقربیت نہیں کراتے جب تک کہ یہ سارے اثرات اس کے جس پر نہ ہو جائے. کل ہمارے جاوید اختر صاحب، کرنل جاوید اختر صاحب فرما رہے تھے، میں نے ان سے درخواست کی تھی کہ حضرت شیخ مکرم علی رحمہ کے جو جو واقعات آپ کو یاد ہو مجھے سنا دیا کریں. تو بیچارے جب بھی یاد آتا تھا آ کے بیٹھ کے مجھے کوئی ایک واقعہ سنا کے جاتے تھے. کل صدیقی صاحب بھی موجود تھے اس وقت، تو کرنل اختر صاحب نے بہت عجیب و غریب واقعہ سنایا کہ ایک شخص تھا پاکستان میں، اس کی مقام احدیت کرائی ہوئی تھی. ان کے جو شیخ تھے ان کا انتقال ہو گیا، اور ان کے انتقال کے بعد چند مہینوں تک تو مقام احدیت کے انوارات اس کو محسوس ہوتے رہے، لیکن جاتے جاتے کچھ دنوں کے بعد جو ہے وہ سارا جو ہے ختم ہونا شروع ہو گیا، یہاں تک کہ وہ زیرو پوائنٹ پہ آگے کھڑا ہو گیا. اب وہ نیت بھی کرتا کہ مراقبہ احدیت تو روح پرواز نہیں کرتی، بڑا پریشان، بہت مارا مارا پھرا، اس لیے کہ وہ مزہ چکا ہوا تھا. وہ تو پتہ نہیں کتنے پیروں کو جا کے دیکھا، کوئی نہیں کرا سکا. تو کرنل صاحب فرما رہے تھے کہ کسی نے بتایا کہ یار تو اللہ یار خان صاحب رحمۃ اللہ علیہ کی خدمت میں جاؤ، وہ ایک شخص سے تمہاری احدیت کرا سکتے ہیں. وہ بیچارہ اس وقت حضرت شیخ مکرم علیہ الرحمہ جو ہے وہ منارے میں تشریف فرما ہوتے تھے، تو پوچھتا پاچھتا جو ہے وہ منارے شریف پہنچ گیا. اس وقت منارے کی وہ حضرت کا جو حجر مبارک تھا وہ تعمیر کیا ہوا تھا، لیکن دروازے وروازے نہیں لگے تھے. اس نے لوگوں سے پوچھتے پوچھتے جو ہے اس نے جو ہی کمرے کے اندر قدم رکھا، حضرت شیخ مکرم رحمۃ اللہ علیہ سامنے بیٹھے ہوئے تھے. جو ہی قدم رکھا اور حضرت کے اوپر نظر پڑی، روح احدیت پر پہنچ گئے. ابھی زبان سے کہا بھی نہیں، یعنی ایسا لگا جیسے چار موبائل کا چارجر جو ہے سوئچ میں لگا دیا گیا، پھٹ سے چارج ہو گیا، احدیت پر پہنچ گئی. وہ اتنا بڑا عاشق ہوا حضرت کا، اتنا بڑا عاشق ہوا کہ پھر گھر لوٹ کر نہیں گیا، حضرت کے قدموں میں ہی پڑا رہا، حتیٰ کہ اس کا انتقال ہوا تو منارے میں اس کی خبر ہے. جو اہل ذوق ہوتے ہیں نا، جب ان کو لذت ملتی ہے کسی سے، تو پھر وہ فنا فی شیخ کا مقام حاصل کر لیتے ہیں، ان کے قدموں میں مر جاتے ہیں۔ پاکستان کے ایک بزرگ تھے، ڈپٹی کلکٹر تھے، خواجہ عزیز الحسن صاحب مجذوب رحمۃ اللہ علیہ، بہت بہترین شاعر تھے، بہترین شاعر تھے۔ حضرت حکیم الامت تھانوی رحمۃ اللہ علیہ کی خدمت میں پہنچ گئے کہ حضرت مجھے اپنی دل کی اصلاح کرانی ہے۔ حضرت نے بھگایا کہ بھائی یہ سب میں کام نہیں کرتا، جاؤ یا تم دوسرے کسی پیر کے پاس جاؤ۔ تو کہا کہ نہیں نہیں، میں یہ آپ سے ہی کراؤں گا۔ حضرت نے بھگا دیا، خانقاہ کے دروازے میں بیٹھ گئے۔ حضرت عشاء کی نماز سے فارغ ہو کر خانقاہ سے جب باہر جاتے تو باہر سے تالا ڈال کے جاتے تھے خانقاہ کا، تو تالا لگاتے ہوئے دیکھا کہ یہ بندہ بیٹھا ہوا ہے۔ حضرت نے توجہ نہیں دی، سیدھے گھر چلے گئے۔ تہجد کو اٹھ کے آئے تو دیکھا کہ بندہ وہیں بیٹھا ہوا ہے، پھر بھی توجہ نہیں دی، پھر کھول کے اندر گئے۔ کہہ دیا تھا خانقاہ کے اندر نہیں آنا، باہر چلے۔ اب بس وہی نمازیں پڑھتے رہتے تھے، چنے جو تھے وہ کھاتے رہتے تھے بیٹھ کے، پیاس لگی پانی پی لیا، وہیں بیٹھے ہوئے وہیں نماز پڑھ رہے۔ حضرت نے فرما دیا خانقاہ کے اندر نہیں آنا۔ دوسرے دن بھی ایسے ہی ہوا کہ جا رہے ہیں تو تالا لگا رہے ہیں، وہیں پڑا ہوا ہے۔ تین دن ہو گئے، تیسرے دن تہجد کے لیے حضرت آئے، دروازہ کھولا، کہا کہ عزیز الحسن آ جا اندر، تو طالب صادق ہے، تجھے اب کچھ مل سکتا ہے۔ بہرحال زمانہ رہے حضرت تھانوی علی راما کی خدمت میں، اجل خلفاء میں شمار ہوتا ہے حضرت خواجہ عزیز الحسن صاحب۔ بہت شعر شاعری کرتے تھے، بیچ بیچ میں شاعری جو ہے وہ اپنا کلام سنائے بغیر جو ہے اسے نیند نہیں آتی، نہ اس کو کھانے کی اشتہا ہوتی ہے، تو شعر سنا کے تھانوی کو سناتے تھے۔ تھانوی ایک مرتبہ کہنے لگے کہ آج سے تیری شعر شاعری بند، اب کوئی شعر نہیں لکھے گا تو جب تک بیلا کہو۔ حضرت نے بند کرا دیا۔ اب یہ شاعر صاحب تڑپے کہ یار میں شعر کہوں، شیخ نے منع کر رکھا ہے۔ مہینوں گزر گئے، کوئی شعر نہیں کہا۔ پتہ نہیں کیا ہوا کہ تہجد کے وقت جو ہے ایک شعر سوج گیا ان کو، بڑا عمدہ شعر سوجا۔ حضرت تھانوی شراخ پڑھ کے بیٹھتے تھے مریدین سے بات کرنے کے لیے، تو کھڑے ہو گئے۔ تو حضرت تھانوی نے کہا کہ شعر سنائے گا؟ ان کا جی، فرمایا کہ سنو۔ شعر سنایا حضرت خواجہ عزیز الحسن مجذوب رحمۃ اللہ علیہ نے۔ کیا شعر تھا؟ دوسرا مصرع تو یاد ہے کہ اب تو آ جا، دل سے ہر تمنا پوری ہو گئی، دل سے ہر تمنا رخصت ہو گئی، رخصت ہو گئی، اب تو آ جا، اب تو آ جا، اب تو آ جا، اب تو خلوت ہو گئی، دل سے ہر تمنا رخصت ہو گئی، اب تو آ جا، اب تو خلوت ہو گئی۔ فرماتے ہیں تھانوی بیٹھے ہوئے تھے، کھڑے ہو گئے وجد میں، اور کہا کہ دل یہ چاہتا ہے، میرے پاس اس وقت صرف 10 روپے ہیں، 1,00,000 روپے دوں میں تجھے اس شعر کے بدلے میں۔ اس وقت ایک استاذ کی تنخواہ 2 روپے ہوا کرتی تھی۔ فرمایا کہ اس وقت میرے پاس صرف 10 روپے ہیں، یہ لے لے، لیکن اس شعر کی قیمت یہ 10 روپے نہیں، میرے پاس 1,00,000 روپے ہوتے تو میں آج تجھے انعام کے طور پر دیتا۔ ہر تمنا دل سے رخصت ہو گئی، اب تو آ جا، تو خلوت ہو گئی، یعنی اللہ سے فرما رہے ہیں دنیا کی ہر تمنا رخصت ہو گئی ہے، اب تو آ جا، تو آ جا، اب تو خلوت ہو گئی، کوئی نہیں ہے یہاں، خالی ہے۔ تو مطلب کہنے کا یہ ہے، کیا بات پر چلی تھی بات؟ اقربیت۔ تو پھر ان کو اتنا قرب ملا، حضرت تھانوی فرماتے ہیں، ہاں فنائیت پر میں نے بات کی تھی، کہ جس مرید کو بھگا رہے تھے جب دیکھا کہ یہ طلب صادق لے کر آیا ہے، سچا عشق لے کر آیا ہے، اس کے بعد حضرت نے کبھی یہ نہیں فرمایا کہ تم گھر جانا چاہتے ہو تو جا سکتے ہو، वो अपनी मर्जी से जब जाना चाहे जाए। माँ का इंतकाल हो गया, नहीं गए। दो भाइयों का इंतकाल हुआ, नहीं गए। बीवी का इंतकाल हुआ, नहीं गए। फनाफी शेख के उस मकाम पर पहुंच गए थे। तो अहदियत पर जब वो साहब पहुंचे, कदम रखा तो पहुंच गए। ये होता है शेख का पावर। लेकिन ये सब चीजें जो है ना, जिसको नजर आती है वो समझता है, हमें तो कुछ आती नहीं है, इसलिए शेख की कदर व कीमत भी नहीं मालूम। हम तो बातें ही करते हैं, हजरत कह देते हैं ना, वो ये भी हजरत कह देते हैं, ताकि ये सामने वाले को कम से कम जो है कुछ मिल जाए कि साहब इसके अनवारात सफेद हैं, इसके अनवारात ग्रीन हैं, इसके अनवारात सुनहरे हैं, वरना शेख ये भी नहीं बताता। अरे फटाफट तीनों मुराकबात साथ करा रहे हैं। हजरत पानीपति फरमाते हैं कि दो ही मुराकबात पर रोक दिया जाता है,
पूरी जिंदगी
लग जाती है। तो बहरहाल मतलब यह है कि उसके बाद का जो मकाम है वो मुराकबे अकरबियत। तो बहरहाल मकाम अकरबियत का मतलब यह है कि इस मकाम पर जो है इंसान ये तसव्वुर करे, ये तवज्जो करे, ये इस बात का इस्तेहजार करे, क्योंकि मकाम अकरबियत में रूह जो है वो बराह रास अल्लाह के कदमों पर सजदा करती है। बराह रास्त अल्लाह के कदम पर जो है वो जाके सजदा करती है। तो कदम के करीब हमारा सजदा का मतलब ये कि कुर्ब खास है। अल्लाह रब्बुल इज़्ज़त ने जब मेराज पर हुज़ूर अकरम सल्लल्लाहु अलैहि वसल्लम को बुलाया, तुम आरिफीन ने लिखा, बड़ी पते की बात है कि अल्लाह रब्बुल इज्जत से कैसे मुलाकात हुई हुजूर की। अल्लाह में वहां बैठे थे क्या? हुजूर इतने दूर बैठे थे। फरमाते हैं कि अत्तहियात में दोनों की मुलाकात, इसको कहते हैं कुर्ब खास, जो किसी नबी को मयसर नहीं। तो इस मकाम अकरबियत में जो है ये तसव्वुर करे कि मैं अल्लाह के हुजूर हाजिर हो गया हूँ। ये इसलिए ये हुजूरी मुझे नसीब हुई है कि मैंने अहदियत और माहियत के सारे तकाजे पूरे किए। तकाजा क्या है? दुनिया पर से मेरा यकीन उठ गया, एक अल्लाह की ज़ात से होने का यकीन मेरे अंदर पैदा हो गया, और मैंने कर दिखाया दुनिया में, और कर दिखा रहा हूँ। और माइयत, अल्लाह हर वक्त हमारे साथ है, इसका इस्तेहजार इतना है कि मैं हर गुनाह से बच चुका हूँ, और ये दोनों काम करने की वजह से मुझे कुर्ब खास मकाम अकरबियत में नसीब हुई है। और यहाँ पर जो है सुनहरे रंग के अनवारात बरसते हैं। ये तसव्वुर करें कि वो कुर्ब खास जो रूह को हासिल हुई है, जो रूह को हासिल हुई है, उसके अनवारात मेरे बदन पर सरायत कर रहे हैं, और अल्लाह से मेरे रूह का ताल्लुक और कल्ब का ताल्लुक और सारे लताइफ का ताल्लुक जो है वो कुर्ब बनता जा रहा है। इसके ऊपर ध्यान दें, यही मकाम अकरबियत है। मुख्तसर बोल देता हूँ। अब इसके बाद जो है खाने काबा, सेरे काबा, रूह को इस बात की तरफ मुतवज्जह करना है कि हमारी रूह बैतुल्लाह पहुंची। और हमारी रूह बाकायदा तवाफ कर रही है, यानी अल्लाह के दरबार में हाजिरी। अब रूह कहां थी? कुर्ब खास में थी, और कुर्ब खास से बराह रास खाने काबा पर उतरती है। और कुर्ब खास इसको कहाँ मयसर होता है? अर्श पर मयसर होता है। अब जब सीधे नीचे उतरेगी तो कहाँ उतरेगी? काबतुल्लाह भी उतरना है उसको, इसलिए इसको खाने काबा की सैर कराई जाती है। अब वहां तो हो गए, हुजूर को कहाँ से मेराज नसीब हुई? खाने काबा से बैतुल मुकद्दस ले जाया गया, और बैतुल मुकद्दस से सीधा अर्श पर ले जाया गया और फिर अर्श से काबतुल्ला लाया गया। अब यहां आने के बाद ये सैर काबा में तवाफ काबा करेगी, इसमें ये पूरी तवज्जो मरकूज रहे, तवाफ के जो जो आदाब, जो जो मुस्तहिबात, जो जो दुआएं। अच्छा, आप जब रूह को तरफ तवज्जो देंगे तो बड़ा तेजी से तवाफ करती है ये, क्योंकि इसकी लतीफ शे है, तेज उड़ती भी बहुत है, आनंद फानंद यहाँ से वहां पहुंच जाती है, एक सेकंड में 7 तवाफ घुमा देगी है। आपको रोकना पड़ेगा, उसके कदम को रोकना पड़ेगा, नहीं तवाफ धीरे करना पड़ेगा तुझे, मुझे दुआ पढ़नी है। हदीम के पास पहुंचते वक्त की दुआ, फिर हजरे असवद के पास पहुंचते वक्त की दुआ, खाने काबा के दरवाजे पर पहुंचने वक्त की दुआ, वो सब पढ़नी है आपको। और जब तवाफ काबा से फारिग हो जाए तो फिर आपको 8वां इस्तिलाम करके फिर मकाम इब्राहिम पर आकर 2 रकात रूह को पढ़वानी है, वाजिब तवाफ,
अगर वजू हो,
अगर वजू हो तो। समझ में आ रही बात? बल्कि बेवजू तो करना ही नहीं चाहिए जी, ये चीजें कहाँ जा रहे हैं आप?
तो टाइम पे अपना गैप होता है तो कभी कभी तो गैप नहीं होता है, आप तो कुछ कर सकते हैं।
अब वो इसलिए गैप नहीं दिया जाता ना कि रूह तेजी से करती है, आप कितना ही कंट्रोल करो बहुत तेजी से ही करेगी वो,
ऐसा पढ़ नहीं सकते
पढ़ना
इतनी तेजी से नहीं पढ़ सकते,
करते 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 काबू में आ जाएगी। हाँ, 7 चक्कर लग, पूरा तवाफ करना है, फौरन कंट्रोल में नहीं आएगी रूह जो है आपके कंट्रोल में, आप तो एक बदनी चीज है, वो नूरानी चीज है, वो कैसे आपके काबू में आ जाएगी? तो आपको धीरे, इसीलिए तो बार बार कराया जाता है, रोजाना सुबह शाम क्यों कराया जा रहा है? जिंदगी भर करते रहो, पता नहीं कब जाके तुम्हारा उस पर कंट्रोल आ जाए। अभी हमारे एहतिशाम साहब से मगरिब से पहले ही कह रहा था मैं कोई किसी बात पर के एक वक्त आता है कि नफ्स ताबे बन जाता है। तो खैर बहरहाल, तो ये सैर काबा के अंदर ये ज़ाहिर अरकान पूरी तवज्जो के साथ करना है। और उसके बाद
कोई बुला रहे
जी,
अभी बाद में कर रहा
हूँ, अभी जरा ये मस्जिद नबवी खत्म कर लेता हूँ। अब उसके बाद जो है मुराकबा मस्जिद नबवी, बहुत अदब का मकाम है, ये बहुत अदब का मकाम है। अल्लाह रब्बुल इज्जत तो गफूरुर रहीम है, अपने बंदे से बड़ा प्यार करते हैं, आपसे कुछ गुस्ताखी भी हो जाएगी तो नजरअंदाज फरमा देते हैं। लेकिन रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम के रोज़े अक़दस पर हाजिरी, ये वो मकाम है, तसव्वुर करो कि जिब्राइल अमीन जैसा फरिश्ता भी बग़ैर इजाज़त के नहीं आ सकता था, दबे कदमों चला आता था, फरिश्ते हर वक्त हाजिर बाश, मजाल नहीं कि इजाज़त के बग़ैर हुजरे मुक़दस के अंदर दाखिल हो जाए। 17 फुट दूर रहते थे फरिश्ते हुज़ूर से बाअदब होकर। ये वो मकाम है, ये बारगहे नाज़े रसूल अरबी है, किसी ने कहा है, बड़ी फतेह की बात कही, गौर से सुनिए, फरमाते हैं ये बारगहे नाज़े रसूल अरबी है, पलकों का झपकना भी यहाँ बेअदबी है, पलकों का झपकना भी यहाँ बेअदबी है। बहुत एहतियात के साथ शेख नाराज हो जाता है जी, हमारी थोड़ी सी गलती पर डांट देता है, ये तो मकाम नाज है, बहुत संभल के जाना है और नियाज मंदाना जाना है कि हुजूर को कोई चीज़ हमारी नागवार ना हो जाए। इसीलिए फरमाते हैं कि जब तक पूरा बदन बाशरा ना हो जाए, इसको रोज़े अक़दस की हाजिरी का मुराकबा नहीं दिया जाता। शाह वलीउल्लाह मुहद्दिस देहलवी ने लिखा है, नहीं देते अक्सर शुयूख तो पहुंचाते ही नहीं है वहां, बाशरा होना जरूरी है। और जाकर वहां हुजूर के रोजे पर बाबू सलाम से ही दाखिल हो, खबरदार जो दूसरे किसी दरवाजे से दाखिल हो जाए, रूह को तो बिल्कुल बाबू सलाम से ही दाखिल होना है। हमारी जिंदगी में हम किसी भी दरवाजे से दाखिल हो जाए, लेकिन नहीं, उसको बाबू सलाम से ही दाखिल करना है। और पूरा नजरें झुकाकर बाअदब तवज्जो देकर के दबे कदमों से वहां लेकर जाके हुजूर के रोजे पर खड़ा करके वहां सलातो सलाम निहायत अदब के साथ। फिर वहां से एक चीज और करने के लिए हजरत काजी सलामुल्लाह पानीपति रहमतुल्लाह ने फरमाया कि नशहदु अन्नका कद बल्लगत रिसाला व अदैत अल अमाना व नसहत अल उम्मा व जाहदत फी सबीलिल्लाह हक जिहादी। ये रूह की जबान से पढ़वाए। आदमी हुजूर की ज़ियारत को जिस्मानी तौर पर जाता है तो ये पढ़ता है, इसी तरह पढ़वाए। फिर थोड़ा सा हटकर जो है हजरत अबू बकर की खिदमत में जो हमारे शेख सिलसिला है उनको याद दिलाए, पहले सलाम पेश करें कि मैं आपका फर्जंद हूँ, आपका शागिर्द हूँ, आपके सिलसिले का हूँ। उसके बाद फिर हजरत उमर की खिदमत में हाजिरी दे। और फिर वहां से थोड़ा सा दूर पीछे से हटकर मस्जिद नबवी का जब मुराकबा होगा तो रियाजुल जन्ना में बैठे। यहाँ पर दो चीजों, दो जगह जो है निशानदेही की है। अभी किसने कही लिखी है मुझे याद नहीं है, लेकिन मैंने पढ़ा है कि बाज ने कहा कि रियाजुल जन्ना में बैठे, बाज ने कहा कि हुजूर के मुसल्ले पर बैठे। हुजूर का जो मुसल्ला है ना उसमें जो है, क्योंकि हुजूर का मुसल्ला जो है वो जब हम खड़े होते हैं तो हुजूर का जो जहां कदम मुबारक था वहां हमारा सजदा होता है, तो इसलिए जो है कदम मुबारक से करीब बैठे, यानी बीच मुसल्ले में बैठे, समझ लीजिए ना। ये तस्वीर में मुसल्ले रसूल पर बैठा हो।
हज़रत जी ने बताया था एक बार कि रियाजुल जन्ना में
बैठे, रियाजुल जन्ना में बैठे। और किसी और ने ये लिखा है कि वो, या हो सकता है कि खास लोगों के लिए लिखा होगा,
रियाजुल जन्ना में ही है
आपका। और मस्जिद नबवी में क्यों मुराकबा कराया जाता है? वहाँ सिर्फ दरूद शरीफ की जितनी कसरत हो उतनी कसरत करें। ये सिर्फ एक मुराकबा ऐसा है कि इसमें सिर्फ पढ़ना है, रूह से पढ़वाना है, ज्यादा से ज्यादा पढ़वाना है दुरूद शरीफ। इसकी मकदार खास तौर पर जो है किसी ने 21 लिखी है, किसी ने 40 लिखी है, किसी ने 300 लिखी है, किसी ने 700 लिखी है। अब वो मुराकबा आप जितना तवील करेंगे उतने अनवार आपको मिलेंगे, हुजूर के करीब बैठने का मौका होगा, हुजूर के अंदर ताजगी आएगी, वालिदगी आएगी, ये सारी कैफियत। तो ये है असल मुराकबे की कैफियत। इन तवज्जोह के साथ, इस्तेजार के साथ अगर मुराकबा करेंगे तो इंशाल्लाह फिर वो मुकम्मल तौर पर अनवारात। पहले तो आपको तसव्वुर होगा, फिर इंशाल्लाह वो तसव्वुर से निकलकर तवज्जोह बनेगी, तवज्जोह से निकलकर इस्तेजार होगा, फिर इस्तेजार से निकलकर फिर मुशाहिदे में आएंगे। फिर मुशाहिदा जब शुरू होगा तो फिर तो मज़े ही मज़े हैं। अल्लाह ताला हम सबको तौफीक अता फरमाए। तो ये मुराकबात है, इसके ऊपर पूरी तवज्जो दें। जिक्र के ज़िक्र के साथ इन मुराकबात जहाँ जहाँ तक जिसको भी इजाज़त मिली हो हज़रत शेख से, उस पर जो है खूब अच्छी तरह से तवज्जो दें। और इस सारी चीज़ों के अंदर आखिर में जब तमाम मुराकबात से फारिग हों दुआ करें, तो इसमें ज़रूर इस बात को शामिल करें कि हज़रत जी जो शेख मुकर्रम में जिनके वास्ते से हमें फैज़ पहुँच रहा है उनके लिए, उनकी सेहत के लिए दुआ करें, उनकी उम्र की दराजगी के लिए, और सिलसिले के सारे मशाइखीन कराम के लिए जो है दुआ करना, उनके लिए मग़फ़िरत की दुआ करना। अगर अल्लाह तौफीक दे तो कुछ उनके लिए पढ़कर बख्श देना, रोज़ाना का मामूल ये बना लें। फरागत के बाद एक मरतबा चाहे सूरह इख़लास को भी अल्लाह वक्त पढ़ें। सारे सिलसिले के बुज़ुर्गों को अल्लाह मैं इसका सवाब पहुँचाता हूँ। तो जब हमारी तरफ से उनके दरबार में कोई तोहफ़ा पहुँचेगा तो फिर उनकी तरफ से फैज़ जो है पहुँचता ही रहेगा इंशाअल्लाह। अल्लाह ताला अमल की तौफीक।